وسلام على اشرف الانبياء وخاتم المرسلين سيدنا ونبينا وشفيع ذنوبنا مولانا سيدنا ابي القاسم محمد
اللهم صل على محمد وعلى محمد وعلى جل فرج
وآل بيته الأطيبين الأنجبين الأطهرين المعصومين المظلومين لا سيما على بقية الله في الأرضين سلام على آل ياسين السلام عليك يا داعي الله ورباني آياته السلام عليك يا باب الله وديان دينه السلام عليك يا خليفة الله وناصر حقه السلام عليك يا حجة الله ودليل إرادته ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال سبحانه وتعالى في موقم كتابه ومتقن بيانه وقوله الحق بسم الله الرحمن الرحيم الف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب الصلوات على جبر محمد
اللهم صل على محمد وعلى محمد وعجل فرج
بزرگان محترم عزیزان گرامی ماہ مبارک رمضان اپنی تمام نعمتوں اور برکتوں کے ساتھ بہت جلدی جلدی گزر رہا ہے اور یہ جو وقت خداوند عالم نے ہمیں عنایت فرمائے ہیں اسے ہمیں غنیمت شمار کرنا چاہیے اور روزہ ان شرائط کے ساتھ رکھنا چاہیے جن شرائط کے ساتھ خداوند عالم روزہ رکھنے کو کہتا ہے. روزے کے کچھ ظاہری شرائط ہیں کہ جن کی وجہ سے ظاہری طور پر روزہ باقی رہتا ہے یا جن کو انجام نہ دینے کی وجہ سے ظاہری طور پر روزہ باقی رہتا ہے. جن چیزوں سے روزہ باطل ہو جاتا ہے ظاہری طور پر, وہ چیزیں عام طور پر تقریباً آپ تمام لوگوں کو معلوم ہونی چاہیے, لیکن یاد آوری کے لیے کھانے سے پینے سے اذان صبح سے لے کر اذان مغرب تک کھانے پینے کی جتنی بھی چیزیں ہیں اس سے جو ہے وہ پرہیز کرنا ضروری ہے, یہ سب کو معلوم ہے. روزہ جو باطل ہوتا ہے ایک اس میں جو چیز ہے وہ قے ہے, قے سے روزہ باطل ہو جاتا ہے. اس کا مطلب کیا ہے کہ قے سے روزہ باطل ہو جاتا ہے؟ وہ قے جس سے روزہ باطل ہوتا ہے وہ طبعی طور پر اگر انسان کو قے آ جائے تو اس سے روزہ باطل نہیں ہوتا. مریض ہو گیا یا فوڈ پوائزن ہو گیا یا کچھ بھی اس قسم کی چیزیں ہو گئیں جس سے جو ہے وہ انسان کو بکری آ گئی, قے آ گئی فطری طور پر, تو اس سے روزہ جو ہے باطل نہیں ہوتا ہے. چیزیں کوئی اگل دے جان بوجھ کے اگر قے کرے اور جو چیز باہر آ گئی ہے اس کو جو ہے وہ پھر دوبارہ حلق میں کی طرف ڈال دے اس سے روزہ باطل ہوتا ہے. جان بوجھ کے اگر اس نے نہیں کیا ہے یا غلطی سے دوبارہ کوئی دانہ پھر چلا گیا تو اس سے روزہ باطل نہیں ہوتا. ایک وہ چیز جس سے روزہ باطل ہوتا ہے وہ خدا اور رسول پر جھوٹ باندھنا ہے. یہ بہت سنگین مسئلہ ہے بہتان خدا اور رسول اور معصومین کا. اس سے روزہ ہم سمجھتے بھی نہیں ہیں, ظاہری طور پر اس سے روزہ باطل ہو جاتا ہے, باطنی روزے کی بات نہیں ہو رہی, ظاہری طور پر روزہ باطل ہے. آپ نے کوئی حدیث کہیں سنی ہے فلاں معصوم سے, آپ کو نہیں معلوم ہے, آپ نے کہا فلاں امام نے یہ فرمایا ہے اور وہ اس امام نے نہیں فرمایا, آپ کو نہیں معلوم ہے, تو اس سے آپ کا روزہ باطل ہو جائے گا. کوئی بات بھی جو اللہ کی طرف آپ منسوب کر رہے ہیں, کسی چیز کو بھی, اللہ کا یہ فرمان ہے, رسول کا یہ فرمان ہے, یہ چیز واجب ہے, یہ چیز حرام ہے, اس قسم کی باتیں جو عام طور پر گفتگو میں ہوتی ہے کہ فلاں چیز واجب ہے فلاں چیز حرام ہے, اگر یہ نسبت آپ نے یقین کے ساتھ دی کہ یہ چیز فلاں چیز واجب ہے اور آپ کو نہیں معلوم ہے, تو یہ بہتان ہے خدا کے اوپر. یعنی آپ کہہ رہے خدا نے یہ چیز آپ کے اوپر لازم واجب ہے کا مطلب کیا ہوا, فلاں چیز آپ کے اوپر واجب خدا نے لازم قرار دی ہے یقین کے ساتھ آپ کہہ رہے ہیں. تو ان چیزوں میں احتیاط کی ضرورت ہے جملوں کو استعمال, خصوصاً وہ لوگ جو ممبر پر آتے ہیں, وہ لوگ جو گفتگو کرتے ہیں اسلامی گفتگو اور ممبر پر آ کے بولتے ہیں, ان کو بہت زیادہ احتیاط کی ضرورت ہوتی ہے کہ وہی باتیں کہیں جس پر یقین ہو کہ یہ معصوم سے صادر ہوئی ہے, یہ معصوم کا بیان ہے. ورنہ اگر بیان کرنا ہے تو کتاب کا حوالہ دے گئے فلاں کتاب میں یہ بات موجود ہے, ورنہ مشکل پیش آ جائے گی روزے میں. وہ چیز کے جس سے روزہ باطل ہوتا ہے اس میں سے ایک چیز ہے حالت جنابت پر باقی رہنا بالغ انسان کا, نماز صبح تک, نماز صبح سے پہلے غسل کر لینا, اذان صبح سے پہلے غسل کر لینا واجب ہے. اگر اذان صبح تک غسل لے, اگر غسل نہیں کر سکتا ہے تو تیمم کر لیں, لیکن اگر سوتا رہ گیا اور اذان صبح کے وقت اس کی نیند ٹوٹی, سوتا رہ گیا, ایک ہی نیند نہیں کھلی اس کی, وہ سوتا رہ گیا اور اذان صبح کے وقت اس کی نیند کھلی, تو ایسی صورت میں اس کا روزہ باطل نہیں ہے. لیکن اگر جنابت کے بعد دو بار بیچ میں اٹھا ہے, دو بار نیند کھلی ہے اور پھر سو گیا اور پھر اٹھا اذان صبح سے پہلے تک اور غسل نہیں کیا اور یہاں تک کہ اذان صبح ہو گئی, تو پھر روزہ باطل ہو جائے گا. ان چیزوں کو دھیان میں رکھنے کی ضرورت ہے, تو عظیم مسائل موجود ہیں, آپ اس کا مطالعہ کریں. اور جو باتیں اس لیے کہ یہ ظاہری چیزیں ہیں جو روزے کو باطل کر دیتی ہیں اور ذرا سے مسئلے میں انسان میں مشکل پیدا ہو جاتی ہے, لہذا ان چیزوں پر دھیان رکھنے کی ضرورت ہے. مسافرت میں روزہ نہیں ہے, یہ ساری چیزیں آپ لوگوں کو تقریباً معلوم ہیں, لیکن اس کے علاوہ اور جو باتیں ہیں, جو سوالات آپ کو ہیں, وہ بعد میں یہ بار بار آپ سے پہلے دن بھی میں نے عرض کیا تھا کہ آپ سوال کرنے میں تکلف نہ کریں, کوئی بھی بات آپ کو ہے تو آپ اسے ضرور پوچھیں, تکلف نہ کریں. اور یہ ضمانت ہماری طرف سے ہے کہ آپ جو سوال کریں گے اس سے ہم جھنجھلائیں گے نہیں, اس سے ہم ناراض نہیں ہوں گے, یہ ضمانت ہم اپنی طرف سے دیے دیتے ہیں. لہذا آپ سوال کریں جو بات بھی جو ہے وہ اس مسئلے سے روزے سے متعلق جو بات ہے, اور روزے کے علاوہ دیگر مسائل جو ہیں اس سے جو بات ہے وہ بھی آپ جو ہے وہ سوال کریں. میں نے پہلے ہی دن عرض کیا کہ جتنی باتیں حضور ذہن میں آپ ہمارے ذہن میں ہوگی وہیں پر آپ کو جواب دے دیا جائے گا, اگر آپ کے پاس ذہن میں نہیں ہوگی یا نہیں معلوم ہوگی, دونوں صورت ہو سکتی ہے, آپ جو سوال کریں ممکن ہے مجھے معلوم نہ ہو, ممکن ہے حضور ذہن نہ ہو, یاد نہ ہو, دونوں صورتوں میں جو ہے وہ کتاب کا مطالعہ کر کے بزرگوں سے پوچھ کے آپ کو جواب دے دیا جائے گا. لہذا آپ کوشش کریں جو ہے وہ سوال کرنے کی, اور اس سے گھبرائیں نہیں. اس سے دو فائدہ ہوتا ہے, ایک فائدہ اس کا ہوتا ہے جو آپ کے سامنے بول رہا ہے کہ اس کو خوف ہوتا ہے تو وہ مطالعہ کر کے آتا ہے, وہ اسٹڈی کر کے آتا ہے, اور دوسرا آپ کا فائدہ ہوتا ہے کہ آپ کے علم میں اضافہ ہوتا ہے. لہذا آپ اگر خاموشی سے سنیں گے اور خاموشی سے سر پر ٹائر بیٹھے ہوئے ہیں کہ ذرا سا ہلا سر اور پرندہ اڑ گیا, تو وہ پڑھنے والا اس کو تو جو بولنا ہے وہ بول کے چلا جائے گا, اسے کیا ہوتا ہے. आप अगर ये सोच और समझ के आते भाई हमें तो एक घंटा यहाँ आना है सेंटर में, घंटा मौलाना को बोलना है, जितनी देर बोलना है वह जितनी देर साथ दे, और वो बोलेंगे हम सुनेंगे, उसके बाद हमको अपने काम पर लग जाना है, उनको उनके काम पर लग जाना है, ये कोई इससे फायदा नहीं है, नतीजा खेज बात नहीं है। नतीजा उसी वक्त हासिल होगा कि जब आप खुद में जोश पैदा करें, दूसरा कुएं में पानी डाल ले तो उसी वक्त तक वो उसमें पानी रहेगा जब तक डाला जाएगा, बाहर से पानी डालने से कुछ भी नहीं होता है तावक्ते कि खुद उसमें सोता ना हो पानी का, तो फिर जितना पानी खींचा जाता है पानी में इजाफा होता चला जाता है, और अगर सोता खुश्क है पानी का तो फिर ऊपर से जब तक इंसान में ताकत रहेगी ऊपर से पानी डालता रहेगा, जहां ताकत खत्म हुई पानी खत्म हो जाएगा, कोई फायदा नहीं होगा। रोजा माह मुबारक का वाजिब है। आमतौर पर जो सवाल पैदा होता है कि अल्लाह को क्या जरूरत थी रोजे की, क्या अल्लाह हमारी भूख से उसको खुशी मिलती है, खुशी महसूस होती है उसको हमारे रोजे से, हम भूखे रहे दिन भर पसीना गर्मी, उसमें अल्लाह को खुशी होती है, अल्लाह को क्या मिल जाता, अल्लाह को खाना मिल जाता, नहीं अल्लाह को कोई खाना वाला नहीं मिलता। रोजा रखिए चाहे न रखिए, नमाज पढ़िए चाहे न पढ़िए, इबादत कीजिए चाहे न कीजिए, अल्लाह के ऊपर कोई असर होने वाला नहीं है। सारी दुनिया मिलकर ये फैसला कर ले कि हमें अल्लाह का आज से रोजा रखना है, इस महमबारक रमजान में नहीं पूरे साल भर हमें रोजा रखना है, तब भी अल्लाह की उलूहियत में इतना सा इजाफा नहीं होगा। और सारी दुनिया आज ये बैठ के पैंट कर ले कि आज से अल्लाह की इबादत करनी नहीं है, नमाज ना रोजा ना हज ना जकात ना खौस कुछ नहीं, तब भी उसकी उलूहियत में कोई कमी नहीं आई होगी। ये इबादत करें हम चाहे इबादत हम ना करें, उससे हम अपने मिजाज का अंदाजा लगाते हैं कि अभी हमारा वजूद बचपने के आलम में है या अभी हमारे मिजाज में बुलूग आ गया है, बालिगुन नजरी पैदा हो, हम अपने उस माबूद को पहचान सकें कि नहीं पहचान सकें जिसने हम पर इतनी नियमतें इतनी करामतें इतनी तमाम चीजें हमें बेमांगे अता की हैं, और उसने साफ ऐलान कर दिया कुतिबा अलैकुम सियाम कमा कुतिबा अलल लदीन मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, फलसफा बता दिया गया। रोजे का फलसफा ये नहीं कि अल्लाह को फायदा होगा, रोजे का फायदा ये नहीं कि वो तो गरीबों को रखना चाहिए जिनके पास पैसा नहीं है, हमें क्या जरूरत है, हमें अल्लाह ने खाने को दिया है, नहीं अल्लाह ने रोजा रखा ही इसीलिए है सबके लिए कि उमरा भी रखें ताकि साल भर फुकरा जो फाके की जिंदगी गुजारते हैं उन्हें अंदाजा हो सके कि फुकरा कैसे अपनी जिंदगी गुजारते हैं। एक फलसफा रोजे का ये भी खुदाबंद आलम ने रोजा रखा ही इसीलिए ताकि दौलतमंद अफराद कुछ समझ सकें कि फुकरा को कैसी तकलीफ होती है कैसा दर्द होता है। एक फलसफा ये भी है रोजे का। रोजा फकीर रखें हमसे क्या मतलब, अल्लाह ने हमको दिया है खाने के लिए, नहीं रोजे का फलसफा फकीर और अमीर है ही नहीं। कुरान कहते हैं लअल्लकुम तत्तकून, रोजे का फलसफा यह कि तुम तकवा इलाही अख्तियार करो, तुम परहेजगार हो सको, तुम्हारा बातिन साफ सुथरा हो सके। तुमने साल भर गजा खाने का नतीजा देख लिया, कभी तुमने ज्यादा खाया तो नमाजें सुख छुटी, कभी तुमने ज्यादा खाया तो फूड पॉइजन हो गया, कभी तुम्हारे साथ ये मसला पेश आया, कभी तुम्हारे साथ साल भर तुमने खाने का नतीजा, एक महीना न खाने का भी नतीजा देख लो, कितना इंसान को सुकून महसूस होता है, ये भी महसूस करेगा। रोजा लड़की 9 साल कमरी महीने के एतबार से उसका 9 साल गुजर के 10वें महीने में दाखिल हो जाए उसके ऊपर रोजा वाजिब है। लड़का 15 साल कमरी में गुजार के 16वें महीने में दाखिल हो जाए उस पर रोजा वाजिब है। अब तुम्हें इसका इख्तियार नहीं है कि तुमको अभी मेरी बिटिया छोटी है अभी कहां से रोजा रखेगी, गर्मी का जमाना है अभी तो हमारी बिटिया का सिन नहीं है कि रोजा रखेगी, नहीं बिटिया का सिन है कि नहीं है, बच्ची का सिन है कि नहीं है, ये तुम्हारा खुदा इससे बेहतर जानता है, इसलिए कि वो तुमसे ज्यादा तुमसे मोहब्बत करता है, तुम्हारे दिल में मोहब्बत डालने वाला माँ और बाप के उन्वान से वही खुदा है जिसने तुमको माँ और बाप के उन्वान से मोहब्बत अता की है। تو تم جتنی محبت اپنے بچوں سے کرتے ہو اس سے کہیں زیادہ وہ خدا ان بچوں سے محبت کرتا ہے. وہ جانتا ہے کہ کتنی صلاحیت کس میں ہے, روزہ رکھ سکتا ہے کہ نہیں رکھ سکتا ہے. لہذا یہ کہ میرا بچہ اگر روزہ رکھے گا تو ہمارا بچہ مریض ہو جائے گا, کمزور ہو جائے گا, روزے کا فلسفہ ہی ہے کہ جسمانی طور پر انسان کمزور ہو, روحانی طور پر انسان قوی ہو. فلسفہ ہی ہے روزے کا. میں نے عرض کیا تھا شخصی گفتگو میں کہ اصلاً آپ یہ کہیں اگر کہ بھائی میں نہانے نہیں جاؤں گا, نہانے جاؤں گا حمام میں تو بھیگ جاؤں گا. حمام جو جاتا ہے وہ بھیگ نہیں کے لیے جاتا ہے, حمام جو جاتا ہے وہ جسم پر پانی ڈالنے ہی کے لیے جاتا ہے. یہ کوئی کہے کہ حمام اپنے بچے کو نہیں بھیجیں گے وہ اس لیے کہ بھیگ جائے گا بچہ, تو بھیگ نہیں ہے, وہ تو بھیگنے کے لیے بھیجا ہی جاتا ہے. روزہ رکھا ہی گیا ہے تقوی الہی کے لیے, جسمانی طور پر کمزور ہونے کی. یہ کہنا تھپکیاں دلا دلا کے بچیوں کو سنانا کہ ابھی نماز صبح کے لیے کہاں بچہ اٹھے گا, ابھی اس کا سن کہاں ہے, یہ ابھی خدا سے باغی کرایا جا رہا ہے بچے کو. کل اگر یہی بچہ ماں باپ کا باغی ہو جائے تو اس میں تعجب نہیں کرنا چاہیے. اس لیے کہ اگر ہم نے شروع سے اپنے بچے کو خدا کا فرما بردار بنایا ہوتا تو یہ بچہ آگے چل کے ماں باپ کا بھی فرما بردار بنے گا. اگر ہم نے نماز صبح کی اس کو عادت دلائی ہوتی, اس کو جگایا ہوتا, تو وہ بچہ خداوند عالم کی معرفت کے نتیجے میں ماں باپ کا بھی فرما بردار ہوتا. لہذا ان تمام چیزوں کو سمجھنے کی ضرورت ہے اور بہترین انداز میں سمجھنے کی ضرورت ہے. یہ ظاہری شرائط تھے روزے کے, معنوی شرائط روزے کی اس سے کہیں اعلیٰ ہیں, وہ انشاءاللہ آپ کے سامنے پھر مزید مناسبت سے پیش کیے جائیں. آپ کے سامنے میں نے عرض کیا کہ میں نے جو موضوع اس سلسلہ سخن کا رکھا ہے آپ کے سامنے وہ قرآن مجید میں حضرت امام زمان علیہ الصلاۃ والسلام تذکرہ. قرآن مجید کی کن آیتوں میں امام علیہ الصلاۃ والسلام کا تذکرہ موجود ہے, اور میں نے عرض کیا کہ وہ بات تمام رہی, شاید ایک دو آیت سے زیادہ آپ کے سامنے پیش نہیں کی جا سکے, اس لیے کہ مطالب بہت زیادہ ہیں اور اہم موضوع ہے. دور حاضر میں انسانیت کے لیے امام زمان علیہ الصلاۃ والسلام کی گفتگو, حاضر امام کی گفتگو, اس کی معرفت اتنی اہم ہے کہ اس کی معرفت کے بغیر انسان کی زندگی موت کے برابر ہے. لہذا یہ اہم موضوع ہے جس سے ہم بہت دور ہیں. جب بھی امام زمان علیہ الصلاۃ والسلام کے سلسلے میں گفتگو ہوتی ہے بہت سطحی طور پر گفتگو ہو کے آگے بڑھ جایا جاتا ہے, جبکہ عمیق اور بہت ہی گہرے طور پر امام علیہ الصلاۃ والسلام کے سلسلے میں معلومات حاصل کرنا ضروری ہے. میں نے عرض کیا آپ کے سامنے سب سے پہلی آیت جہاں سے قرآن مجید شروع ہوتا ہے سورہ بقرہ, اس کی ابتدائی آیت جس میں متقین کی صفت بیان کی گئی ہے کہ متقین کیا ہیں. متقین کل میں نے آپ کے سامنے عرض کیا, امام علیہ السلام چھٹے امام, امام جعفر صادق علیہ السلام متقین چھ علی ابن ابی طالب ہے. علی ابن ابی طالب کے شیعہ متقین کی فہرست میں آتے ہیں. متقین کے اوصاف کیا ہیں؟ جو اوصاف شیعہ کے ہیں وہی اوصاف متقین کے ہیں. آپ نجیب البلاغہ میں مولا کائنات کا وہ خطبہ جو خطبہ متقین کے نام سے معروف ہے یا خطبہ حمام کے نام سے معروف ہے, جب حمام نے مولا کائنات سے فرمایا کہ نصیحت کیجیے, اور مولا نصیحت میں کندی کر رہے تھے, ایک دو جملہ مولا نے بتایا پھر خاموش ہو گئے. جب تفصیل چاہی تو مولا نے جب بیان کرنا شروع کیا تو آپ نجل بلاغا خطبہ متقین اٹھا کر دیکھیں، خطبہ حمام اٹھا کر دیکھیں، وہاں ایک صفت جو متقین کی بیان کی ہے مولا نے، وہ یہ بیان کی ہے کہ متقین وہ ہیں جو موت اختیاری کے درجے پر فائز ہیں، یعنی وہ جب چاہیں اپنے بدن سے اپنی روح کو خارج کر سکتے ہیں. اگر موت معین نہ ہوتی تو یہ متقین لمحہ بھر کے لیے بھی اس دنیا میں زندگی بسر نہ کرتے. یہ صفت ہے متقین. یہ درجہ آسان نہیں ہے کہ انسان جب چاہے اتنا سبک ہو جائے اس کا بدن، رابطہ روح اور بدن کے درمیان اس کے اتنا سبک ہو جائے، اتنا آسان اور ہلکا ہو جائے کہ وہ جب چاہے اپنی اور روح کو اپنے بدن سے انسلاخ کر کے باہر نکال کے جسم کو مردہ بنا دے. یہ آسان کام نہیں ہے. وہ متقین کی صفت جس کو مولا نے کہنا ہے، اور وہ تمام اوصاف جو متقین کی ہیں وہ تمام اوصاف شیعہ کے. لہذا ہمیں شیعت کے راستے پر چلنا ہے، کوشش کرنی ہے. ہم کتنا اس میں کامیاب ہو سکتے ہیں یہ دوسرا موضوع ہے، لیکن کوشش وہی کرنی ہے. ایم ہمارا وہی ہونا چاہیے، مقصد ہمارا وہی ہونا چاہیے. یہ متقین ہیں، یؤمنون بالغیب، یہ غیب پر ایمان رکھتے ہیں. غیب پر یہ ایمان رکھتے ہیں. متقین کی سب سے پہلی صفت قرآن مجید بیان کر رہا ہے، یہ غیب پر ایمان رکھتے ہیں، اندیکھی چیز پر یہ ایمان رکھتے ہیں، جس کو انہوں نے نہیں دیکھا ہے اس پر ایمان رکھتے ہیں. اور جو لوگ عقل سے دور ہوتے ہیں وہ کہتے ہیں کہ غیب اور عدم میں تو کوئی فرق ہی نہیں ہے. میں نے کل عرض کیا، عقل سے دور افراد کہتے ہیں کہ غیب اور عدم میں تو کوئی فرق ہی نہیں ہے جناب، جو چیز یہاں موجود نہیں ہے اس کا مطلب وہ چیز نہیں ہے. میں نے کل آپ کے سامنے عرض کیا کہ اسی کا جواب امام علیہ الصلوۃ والسلام نے کیا فرمایا کہ غیبت میں ہماری مثال ویسی ہے جیسے سورج بادل کے پیچھے چھپا ہوتا ہے. وہی مثال ہے، یعنی اس سے فائدہ ہوتا ہے، اندھیرا نہیں جاتا ہے، رات نہیں آ جاتی ہے، لیکن جو فائدہ حاصل ہونا چاہیے وہ فائدہ نہیں حاصل ہو پاتا. یہی تو سب سے بڑی مشکل ہے. اسی کو تو کہتے ہیں کہ غیبت ہے. اسی تکلیف کا تو احساس ہونا چاہیے کہ ہمیں پورا نور چاہیے، یہی درد ہونا چاہیے. سب سے بڑا مسئلہ یہ ہے کہ جو غیبت کے سلسلے میں، وہ یہ ہے کہ غیبت کیوں پیش آئی. اس کو فلسفہ غیبت کیا ہے، اسباب غیبت کیا ہیں، کیوں غیبت پیش آئی. 11 معصومین جس طریقے سے سامنے حاضر ظاہر بظاہر رہے، 12ویں کو بھی ظاہر بظاہر رکھنے میں کون سی مشکل تھی، کیوں نہیں رکھا گیا، خرابی کہاں سے تھی، غیبت کیوں پیش ہے، ذمہ دار غیبت کون ہے، غیبت کا سبب کیا ہے. سب سے پہلی بات اس سوال کے جواب میں آپ یہ سمجھ لیجیے کہ اگر ہمیں اسباب غیبت معلوم نہ ہو سکے بالفرض، تو اس سے معرفت میں کمی نہیں آنی چاہیے. اگر ہمیں نہیں معلوم ہے کہ کیوں غیبت پیش آئی، کیا سبب تھا اس کا، کیا فلسفہ تھا اس کا، تو اس سے غیبت کی ذمہ داریوں میں کوئی کمی نہیں آتی ہے. بہت ساری چیزیں جو ہمیں نہیں معلوم، بہت ساری چیزیں جس کے اسباب ہمیں نہیں معلوم ہیں، ان میں سے یہ بھی ہو سکتا ہے کہ غیبت کے بھی اسباب ہمیں نہیں معلوم ہیں. 313 افراد جنگ بدر میں تھے، پیغمبر اکرم نے جنگ کی، 313 افراد، اور جنگ حنین میں اور فتح مکہ کے موقع پر نہ معلوم کتنے لوگ تھے، لیکن پیغمبر اکرم نے صلح کر لی، اور وہ بھی بظاہر دب کر صلح کی. ہمیں کیا معلوم فلسفہ کیا ہے، وہاں 313 میں جنگ کر لیا، یہاں ہزاروں کے درمیان صلح کر لی. بہت ساری چیزیں ہیں جن کے فلسفے نہیں معلوم ہوتے انسان کو. فلسفہ کا نہ معلوم ہونا اس بات کی دلیل نہیں ہے کہ ذمہ داریاں کم ہو جائیں, لیکن اس کے باوجود فلسفے بیان کیے گئے, اور فلسفے کو جو بیان کیا گیا ہے اس کو خواجہ نصیر الدین طوسی نے اپنی کتاب تجرید الاعتقاد میں, جس کی بہت ساری شروع ہیں جس شرح ہوئی ہیں, اس میں ایک جملہ پیارا سا ہے, وہی اس تمام چیزوں کو پیش کرتا ہے. وجودہ لطف و تصرفہ لطف آخر و غیبتہ منا. وجود ان کا لطف ہے, کائنات میں ان کا تصرف ہر چیز کا ان کی وجود کے ذریعے سے ہونا ایک دوسرا لطف ہے, و غیبتہ منا, اور غیبت کا سبب ہم خود ہیں. غیبت کا سبب ہم خود ہیں, ہماری وجہ سے یہ غیبت ہوئی. آپ کہیں گے یہ کیسے, ہم نے کیا کیا جو غیبت ہے؟ ہم شخص نہیں ہیں, ہم نو ہیں, ہمارے جیسے افراد, اور ہم بھی ابھی غیبت کے سبب ہیں. غیبتہ منا, ایک سڑک کے اوپر, ایک گلی میں بڑی سی رات کے اندھیرے میں روشنی کے لیے محلے والے, گھر والے, جو لوگ بھی ہیں, لائٹ جلاتے ہیں, وائپر لگاتے ہیں, تاکہ آنے والوں کو اندھیرے میں جو راستے میں اوپر نیچے گڈھا ہے یا نالی ہے یا اس قسم کی دیگر چیزیں ہیں, لوگ گر نہ جائیں, اس لیے روشنی لگایا, وائپر لگایا تاکہ صحیح سے روشنی ہو اور لوگ گڑھے میں گرنے نہ پائے. چند جوانوں نے مل کر آ کر, غلیل چلتا تھا پہلے زمانے میں, اب بھی چلتا ہے, یا جس چیز سے بھی غلیل سے نشانہ بنایا, اس وائپر کو توڑ دیا, اندھیرا ہو گیا. محلے والوں نے, گھر والوں نے, جو لوگ بھی تھے جنہوں نے لگایا تھا اسے, اس کو جب دیکھا کہ شریر بچوں نے اسے توڑ دیا ہے, اندھیرا ہے, نہ معلوم کوئی بوڑھا ہو, کوئی بچہ ہو, کوئی کسی کے ساتھ جوان بھی ہو آئے, ہو سکتا ہے گر جائے گڈھے میں, اس لیے دوسرے دن پھر ایک بلب لگا دیا, پھر ایک دوسرا وائپر لگا دیا, اور تیسرے دن پھر رات میں دیکھا گیا کہ وہ پھر توڑ دیا گیا ہے, اور وہ پھر تیسرا لگا دیا گیا, اور جو شریر تھے وہ اپنی عادت سے باز نہیں آ رہے تھے, وہ اسے توڑتے جا رہے تھے تاکہ لوگ اندھیرے میں گر جائے. اور وہ جو شریف انسان تھا وہ لگایا جا رہا تھا کہیں ایسا نہ ہو کوئی گر جائے. آخر میں نوبت یہ پہنچی کہ اب ان کو ان کی حالت پر چھوڑ دو تاکہ ان کو اندھیرے کا مزہ سمجھ میں آئے, اور اس کے بعد یہ نور کی تمنا کریں. دس گریں, دس کا ہاتھ پیر ٹوٹے, ان کے گھر والے خود گریں جنہوں نے یہ ظلم کیا ہے, تب ان کو سمجھ میں آئے کہ نور کی طاقت کیا ہوتی ہے اور ظلمت کی کمی کیا ہوتی ہے. خداوند عالم نے بشریت کو گمراہی کے اندھیرے سے نجات دینے کے لیے 124,000 انبیاء کا سلسلہ قائم کیا. 124,000 انبیاء کے سلسلے کے بعد ائمہ کا سلسلہ نور کی صورت میں پیش کیا تاکہ وہ گمراہیوں سے نجات دلاتے رہیں, لیکن امت ایک کے بعد ایک کر کے انہیں قتل کرتی رہی, انہیں شہید کرتی رہی, اور کوئی کچھ بولا بھی نہیں, کسی نے احتجاج بھی نہیں کیا. سرکار سید الشہداء شہید کیے گئے, لوگوں نے کہا یہ تو اپنی جان حاکم وقت سے لڑنے جا رہے ہیں, سپر پاور سے لڑنے جا رہے ہیں, ان کو کس نے کہا یزید جیسے سپر پاور کا مقابلہ کریں, یہ اپنے آپ کو ہلاکت میں ڈال رہے ہیں. اور ایسے ہی ہوتا رہا, ایک کے بعد دیگر تاغوتی طاقتیں آتی رہیں, اور یہ نورانی وجود ائمہ اطہار کی صورت میں نور پہنچاتے رہے, اور انہیں قتل کیا جاتا رہا, انہیں زہر دیا جاتا رہا, لیکن امت خاموش رہی.
کسی نے کچھ نہیں کہا, کسی نے کوئی احتجاج نہیں کہا. اس کا مطلب یہ تمہیں نور نہیں پسند ہے, تمہیں نور نہیں پسند ہے, تمہیں تاریکی میں رہنا پسند ہے. اس لیے کچھ زمانہ تاریکی کا برداشت کرو. اور آج بھی آپ دیکھیں, آج بھی ہم نور نہیں چاہتے. الغیبۃ منا, غیبت ہماری وجہ سے ہے. امام زمان علیہ الصلوۃ والسلام نے بعض مکاشفے میں لوگوں سے کیا فرمایا, تم مجھے اتنا بھی نہیں چاہتے ہو جتنا ایک پیاسا ٹھنڈے پانی کا ایک جام چاہتا ہے. محسوس کیجیے اس حقیقت کو. الغیبت منا, آج بھی غیبت کے سبب ہم ہی ہیں. ہم نور کو نہیں چاہتے ہیں. ہمیں پہلے احساس ہونا چاہیے کہ ہم اندھیرے میں ہیں, ہم اندھیرے میں ہیں. آپ نے یہ سنا ہے نا کہ جب امام زمان علیہ الصلوۃ والسلام
اللہم صلی علی محمد وآل محمد وعجل فرجہ
تشریف لائیں گے تو بارش اپنے وقت پر ہوگی, فصل اپنے وقت پر بہترین ہوگی, نہ کبھی خشک سالی ہوگی, نہ کبھی باڑھ آئے گا, نہ فلڈ ہوگا, نہ کچھ ہوگا, نہ کچھ ہوگا, ساری چیزیں مناسب ہوں گی. یہ سب کچھ جو کچھ بھی ہوگا اپنی جگہ پر صحیح ہوگا, آگے پیچھے کچھ نہیں. کیا ہوگا, اس دنیا کو ہٹا کر خدا کوئی دوسری چیز لے آئے گا؟ کیا ہوگا اس دنیا میں جو امام علیہ السلام آئیں گے تو یہ والی دنیا جس میں آپ جہاں بیٹھے ہیں, جدھر ہے, جہاں بھی پوری دنیا میں, اس کو ہٹا کے خدا کوئی دوسری چیز لائے گا؟ ہوگا کیا کہ سب کچھ بالکل نارمل وے میں جس طریقے سے ہونا چاہیے وہی ہوگا, الگ سے کوئی دوسری چیز نہیں ہوگی جو آج کے زمانے میں, آخر الزمان کے دور میں جو چیزیں ہو رہی ہیں, آفات ناگہان, یہ جتنی چیزیں ہوتی ہیں, کہیں خشک سالی ہو رہی, کہیں لوگ بھوکے مر رہے ہیں, کہیں کچھ ہو رہا ہے, کہیں کچھ ہے, یہ سب کچھ نہیں. کیوں, کیا ہوگا, ہوگا کیا, اس کا فلسفہ کیا ہے؟ یہ کہ امام جب آئیں گے تو ایسا ہو جائے گا. آپ کے یہاں تو لائٹ کم جاتی ہے, یہاں جاتی نہیں, ہندوستان پاکستان میں لائٹ بہت جاتی ہے. تو آپ نے جب کوئی چیز رکھی روشنی میں, ایک چیز آپ نے رکھی, یکا یک بیٹھے ہیں ابھی آپ اور لائٹ چلی گئی, یکا یک جاتی ہے بغیر بتائی جاتی ہے. نتیجہ کیا ہوتا ہے, جیسے ہی لائٹ چلی گئی وہ ماچس جو آپ نے رکھی تھی کہ لائٹ چلی جائے گی تو جلائیں گے, وہی آپ کی رکھی ہوئی چیز آپ کو دکھائی نہیں دیتی ہے, آپ ٹٹولنے لگتے ہیں. وہ چیز تو جہاں پر رکھی ہوئی ہے وہیں پر رکھی ہوئی ہے. یہ ہوا کیا کہ آپ کی رکھی ہوئی چیز وہیں پر آپ بیٹھے ہیں, آپ ایک قدم بڑھاتے ہیں تو لڑکھڑا جاتے ہیں, وہیں پر چیز کوئی آگے نہیں بڑھی ہے, زمین جو تھی اوپر نیچے بھی نہیں ہوئی ہے, لیکن وہاں پر ایک چیز رکھی ہوئی تھی آپ ہی نے رکھی ہے, لیکن آپ بڑھے تو اسے لڑکھڑا کے, گلاس رکھا ہوا تھا وہاں پر, آپ لڑکھڑا کے ٹکرا کے گر گئے. کیوں, کیا ہو گیا؟ آپ ماچس تلاش کر رہے ہیں, جہاں پر رکھی تھی آپ نے وہیں پر رکھی ہوئی ہے, نہ آگے ہوئی ہے نہ پیچھے ہوئی ہے, تو یہ کیوں آپ کو نہیں مل رہی ہے؟ کب مشکل ہی نہیں, مشکل یہ کہ اندھیرا ہے, اس لیے رکھی ہوئی چیز جہاں پر ہے وہاں دکھائی نہیں دی. اور یکایک لائٹ آ گئی, یکایک روشنی آ گئی, کیا ہو گیا, اب جو چیز جہاں پر جیسے تھی ویسے ہی دکھائی دے رہی ہے. امام زمان علیہ الصلوۃ والسلام جب تشریف لائیں گے تو ہوگا کچھ نہیں, غیبت کی تاریکی ختم ہوگی, ظہور کا نور رہے گا. اور کیجیے اس حقیقت کو, اشرقت الارض بنور ربها, آپ اس آیت شریفہ کے ذیل میں دیکھیں, اس دن زمین خدا کے نور سے, امام زمانہ کے نور سے چمکے گی, سورج کے نور سے نہیں, سورج کا نور مدھم پڑ جائے گا, امام علیہ الصلوۃ والسلام کے نور سے زمین روشن ہوگی. تو اب جو غیبت کا اندھیرا ہے, اس غیبت کے اندھیرے کو جب ختم کیا تو اور اچھی بھی چیز دکھائی نہیں دے رہی ہے, ناب سامانی ہے, تیہ کا زمانہ ہے. تیہ کا زمانہ کیا ہے؟ تیہ کا زمانہ کسے کہتے ہیں؟ ہم تیہ کے زمانے میں مبتلا ہیں, ہم تیہ کے عذاب میں مبتلا ہیں. یہ تیہ کا عذاب کیا ہے؟ تیہ کا عذاب بنی اسرائیل کو دیا گیا تھا. وہ کیا تھا؟ جب جناب موسیٰ نے کہا چلو ادھر فلسطین ہے, ہم ہیں میرے بھائی ہیں, چلو وہاں جنگ کرنا ہے, سب اللہ نے راستے فراہم کر دیے ہیں,
चलो तुम हमारे साथ।
तो नहीं आप ही जाइए, आपके आपके भाई जाए, हमें नहीं जाना है, हम यहीं बैठे रहेंगे।
कुरान की पूरी आयत है,
आप ही जाइए, हम नहीं जानेंगे। मूसा कहते रहे ये ना माने, आखिर जनाब मूसा ने क्या कहा? खुदाया हम इन पर कुदरत नहीं रखते हैं अपने भाई के अलावा। जब ये सूरत हाल हुई कि नबी खुदा का हुक्म इन्होंने टाला, तो ये तीह के अजाब में मुब्तला हुए, और तीह के अजाब में मुब्तला 40 साल तक रहे। होता क्या था ये तीह के अजाब में, ये चलते थे, इन्हें रास्ता सुझाई नहीं देता था, जहां चलते थे फिर घूम के वहीं पर आ जाते थे, जहां चलते थे वहीं घूम के फिर आ जाते थे। पुराने जमाने में लोग कहते हैं कि जब तेल वगैरह, आज के जमाने में मशीन से तेल निकाला जाता है चीजों का, पुराने जमाने में या गाय कोलू का बैल जिसे कहते हैं, कोलू में होता था, क्या होता था वो जानवर को, वो बैल को घुमाया जाता था, तो घुमा वो शोर सबके पास होता, तो उसको घुमाया जाता था, तो वो घूमता नहीं था कि वो देख रहा है कि हम तो यहीं पर चक्कर काट रहे हैं, तो उसकी आंख पर पट्टी बांधी जाती थी ताकि वो ये समझे कि हम चल रहे हैं, वो ये समझे कि हम चल रहे हैं, और जब आप खुले तो वहीं पर खड़ा का खड़ा है। हमारा बनी इसराइल का हाल वही हुआ था, वो चलते थे और फिर उसी जगह पर आ गए थे। 40 साल तक इस अजाब में मुब्तला रहे, और इसी दरमियान जनाब मूसा की वफात हुई, और दकीक तौर पर इसीलिए आज तक मालूम नहीं कि जनाब मूसा की कब्र कहां है, इसीलिए आज तक नहीं, दकीक नहीं मालूम है। बात जो बता दी जाती है यहां है वहां है नहीं दकीक मालूम, क्यों? इसलिए कि ती के अजाब में के दरमियान जनाब मूसा को मौत आई है, और नहीं पता है लोगों को कि दकीक तौर पर जब कब हुआ यह अजाब डला, जब फिर नबी खुदा ने कहा देखो ये अजाब रहेगा ता वक्ते के तुम इस एरिए को, इस इलाके को पार ना कर जाओ, जो मासूम ने, जो खुदा ने कहा। जब ये कहा तब हम तीह के अजाब में उबतला, यानी हम चल रहे हैं अपने तसव्वुर में लेकिन हम में हरकत नहीं है, हम सोच रहे हैं कि हम हरकत में हम बहुत कुछ कर रहे हैं, लेकिन हम उसी तरीके से जहां चल रहे हैं वहीं पर आगे खड़े हो जा रहे हैं। हमें इस दर्द को समझना होगा, हमें इस तकलीफ, देखिए हमारे पास ये तरीका मौजूद है, हम ये कर सकते हैं कि वो बातें पेश की जाए जिससे वक्तिया तौर पर लोग खुश हो जाए। क्यों? इसलिए मैं यहां पहली बार आया हूं, मुझे ये तवक्को होनी चाहिए कि मैं ऐसी बात पेश करूं जिसे पब्लिक खुश हो जाए, मुझे दोबारा ही बुलाया जाए। लेकिन इससे होगा क्या? इससे आप खुश हो जाएंगे, खुदा नाराज हो जाएगा। वक्ती तौर पर आपको खुश कर देने से, और खुदा ने जो हमारे ऊपर जिम्मेदारी दी है, जो हमारी ड्यूटी है, उसको अगर मैं पूरा नहीं करता हूं तो खुदा नाराज हो जाएगा। याद रखिएगा कि हजारों को राजी करना मुश्किल है, एक को राजी करना आसान है। जब खुदा किसी से राजी हो जाता है तो वो दिल में मोहब्बत डालता है। कुरान मजीद यह है कि जब हम किसी से मोहब्बत करते हैं तो लोगों के दिलों में उसकी मोहब्बत डालते हैं, लिहाजा हमारी जिम्मेदारी है कि इन कड़वी बातों को आपके सामने पेश करें ताकि एहसास हो कि हम कितने दूर हैं। अलगैबत मिन्ना, गैबत का सबब हम हैं। हम इतना भी अपने इमाम को नहीं चाहते जितना एक प्यासा एक गिलास पानी चाहता है। धूप की शिद्दत में प्यास की कैसी शिद्दत होती है, इसलिए कि हमें अंधेरे का अंदाजा नहीं है। आप समझते हैं वाइपर किसे कहते हैं, आप समझिए इस बात को, हमें अंधेरे का अंदाजा नहीं है। आप समझते हैं वाइपर किसे कहते हैं, 1000 वोल्टेज का बल्ब क्या होता है और उससे ज्यादा का क्या होता है, और जब कोई मैच होता है तो उसमें जब रोशनी लगाई जाती है तो रात में दिन का शुभा होने लगता है। ये बात आप समझते हैं, क्यों समझते हैं? इसलिए कि आप जानते हैं कि रात को भी दिन कैसे बनाया जाता है। लेकिन आप तसव्वुर करें कि देहात का, कि जहां आज तक लाइट पहुंची ना हो, इलेक्ट्रिसिटी ने असर वहां कदम ही ना रखा हो, वहां रोशनी का तसव्वुर आप पेश कीजिएगा तो क्या पेश कीजिएगा? वहां अगर कहिए कि ऐसी भी जगह हमने देखी आप जाइए यहाँ से और वहां कहिए है जगह, आप ताज्जुब ना करके बोलो ना किस जमाने की बातें हमसे कर रहे हैं, हम लोग तो इस पोस्ट मॉडर्निटी के एज में जिंदगी गुजार रहे हैं कि असल तसव्वुर नहीं, तसव्वुर कीजिए आप, है ऐसी जगह हम लोग जा चुके हैं इसी जमाने में, है ऐसी जगह जहां रात में वही लालटेन और वही शमा जलती है पीछे तेल के साथ, मट्टी के तेल के साथ। उनसे अगर आप कहिए कि भाई साहब हम जहां से आ रहे हैं वहां ऐसा भी होता है कि जब कोई मैच होता है तो उसमें रात में दिन का शुभ होता है, कैसी बातें करते हैं, रात में दिन का शुभ होता है, रात तो रोशनी का मतलब ये है कि थोड़ी सी लालटेन की या शमा की या लैंप की रोशनी को तेज कर दिया तो ये रोशनी हो गई, उसी को धीमा कर दिया तो रात अंधेरा हो गया, भाई यही तो है रोशनी। क्यों? इसलिए वो नूर का कंसेप्ट नहीं समझ पाया, उसके यहां नूर इतना ही है कि जो बस रास्ता चलने भर हो, इससे ज्यादा वो नूर बता। लेकिन आपसे जब ये कहा जाए आपके घर में अगर हम जीरो पावर का बल्ब लगा दें यहां या 10 वॉल्ट का बल्ब लगा दें, अपने अंधेरा हो रहा है घर, नहीं भाई अंधेरा नहीं हो रहा है घर में, रोशनी तो है घर, नहीं इसे रोशनी थोड़ा ही कहते हैं, ये रोशनी नहीं है, रोशनी तो कुछ और है, वरना आपने रोशनी देखी नहीं है इसका मतलब रात में, इससे तो पढ़ा नहीं जाएगा, इससे तो देखा नहीं, भाई रोशनी है आप रास्ता चल सकते हैं चीजें देखकर, नहीं इससे कुछ नहीं होता, रोशनी वैसी हो जो जरूरत के पेश नजर है, अंधेरा बिल्कुल न रहे। तो नूर को समझने के लिए, नूर की जरूरत को समझने के लिए पहले नूर के जमाने में जाना होगा, अंधेरे का तसव्वुर करना होगा। अगर हम उसी जमाने में रहेंगे जहां लैंप और लालटेन जले, जिस्मानी एतबार से अगर हम इस नूर को समझ रहे हैं तो मानवीय एतबार से हमें समझना हम अंधेरे में है, तब वक्त कि हम अंधेरे को नहीं समझ पाएंगे उस वक्त तक नूर की तमन्ना नहीं कर सकते हैं। नव्वरु बुयूतकुम बितिलावतिल कुरान, ये क्या मतलब है इसका? अपने घरों को नूरानी करो कुरान मजीद की तिलावत, यानी तुम्हारे घरों में अंधेरा है, तुम ये ना समझो कि फकत लाइट से नूर पैदा होता, नहीं, बोगस का भी अंधेरा होता है, गुरूर का भी अंधेरा होता है, तकब्बुर का भी अंधेरा होता है, हसद का भी अंधेरा होता है, माँ बाप की नाफरमानी का भी अंधेरा होता है, पड़ोसियों के साथ जुल्म करने का भी अंधेरा होता है, अपने बच्चों पर जुल्म करने का भी अंधेरा होता है, बीवी के हुकूक न देने का भी अंधेरा होता है, ये तमाम अंधेरे होते हैं। इन अंधेरों से अगर बचना है तो नव्वरु बुयूतकुम बितिलावतिल कुरान, कुरान मजीद की तिलावत करो, समझो इसे, नूर का कंसेप्ट तुम समझो, तसव्वुर पैदा करो। नूर किसे कहते हैं? हम अंधेरे की आदि हुए, हमें नूर की आदत खत, जबकि हम जानते हैं कि नूर जिंदगी है अंधेरा मौत है, लेकिन हम ऐसे कुछ आदि हो चुके हैं अंधेरे के। अलगैबत मिन्ना, गैबत हमारी तरफ से, और जब हम अंधेरे के आदि हो गए हैं तो वो लोग जो शुद्ध बुद्ध थोड़ा जानते हैं वो हमें बेवकूफ बनाने का तरीका बहुत अच्छे से जानते हैं। कोई एक कमरा बना लेता है या इमाम जमाना आते हैं, कोई ये कहता है हमारी मुलाकात इमाम जमाना से होती है, कोई कहता है इमाम जमाना ने हमें फला किताब बताई, ये निसाब तालीम दिया है और इसमें इमाम जमाना की मोहर है। भूली बसरी इंसानियत, मारिफत की प्यासी इंसानियत दौड़ने लगती है उसके पीछे, कह रहे इसके पास तो इमाम जमाना आते हैं, अरे इसके पास तो मौला आते हैं, चलो इसके पास। जबकि मौला ने साफ कहा समरी से, जो आखिरी नायब खास थे, कि अगर कोई दावा मुलाकात करे तो फकत दिब हो, उसको झुटला दो, जो भी दावा मुलाकात करे उसे झुटला दो, झूठा है वो। हमने ये समझा सारा कमाल ये है कि इमाम जमाना से मुलाकात हो गई, और अगर ना मुलाकात हुई तो बस हम पीछे रह गए। नहीं, इमाम से मिलना या ना मिलना कमाल नहीं है इस गैबत के जमाने में, इमाम के बताए हुए रास्ते पर चलना कमाल है। तकर्रुब इमाम का क्राइटेरिया जो है, मियार जो है, वो मुलाकात नहीं है, दीदार नहीं है। आप सबने नाम सुना होगा आयतुल्लाह उज़्ज़मा बेहजत का, बुजुर्ग आरिफ, कि यकीनत इनायत खास से इमाम जमान शामिल हाल थे उनके, लेकिन कभी दावा नहीं किया कि हम इमाम से मिलते हैं। यह कानून है, जिसके पास कुछ होता है वो कभी इजहार नहीं करता है, जिसके पास जो जर्व या खाली है सदा देते हैं। आपने देखा जिसके पास रेजगारी हो जेब में, वो 4 कदम चलता है झंझनाहट की आवाज आती है, और जिसके पास आज के जमाने में कार्ड सिस्टम है, लाखों रुपए और लाखों डॉलर्स उसमें हो तो पता भी नहीं चलता है कहां है। ये किस बात की दलील है? ये इस बात की दलील है जिसके पास कुछ होता है वो बेजा इजहार नहीं करता। इसीलिए बुआली सेना का ये जुमला मारूफ है कि अगर कोई किसी दर्जे का दावा करे कि हम फला दर्जे पर फायज हैं तो समझो वो झूठा है, और अगर कोई किसी दर्जे का दावा ना करे तो मुमकिन है कि वो उस दर्जे पर फायज हो। आप बात को समझिए, उनके पास इमाम जमाना आते हैं, इनके पास इमाम जमाना आते हैं, वो वहां जाते हैं, उनसे मुलाकात हो रही है, उनके पास ज़ैनब आती हैं, उनके पास इमाम हुसैन आते हैं, उनके पास अब्बास आते हैं, उनके पास फला आती है, ये सब बेवकूफ बनाने की चीजें हैं, वो सब बेवकूफ बनाने की चीजें हैं। इमाम जमान अलैहिस्सलाम से मुलाकात तकर्रुब का जरिया नहीं है, उनके बताए हुए रास्तों पर चलना तकर्रुब का जरिया है। जितना अच्छा याद रखे, इमाम जमाना से मिलना कोई बहुत सख्त बात नहीं, संगीन काम नहीं है। खुद उन्हें फरमाया है कि हमसे मिलना कोई साथ, तुम ही नहीं चाहते हो मिलना। इमाम अलैहिस्सलाम फरमाते तुम खुद नहीं चाहते हो मिलना, हम तो हर वक्त तुम्हारे सामने हैं। तुम्हारी आंखों पर गुनाहों के ऐसे पर्दे हैं, ऐनक लगी हुई है जिससे तुम देख नहीं पा रहे हो, हम तो सामने हैं तुम्हारे। देखा है आपने, एक ऐनक होती है जिससे सब कुछ दिखाई देता है, एक वक्त जो है वो धूप की ऐनक लगाई जाती है तो जो रंग होता है वैसे ही जमीन दिखाई देती है। कभी कोई इसने लाल लगा लिया तो वो जो सब्जेजार है वो लाल दिखाई देते हैं, किसी ने पीला लगा लिया तो वो पीला दिखाई देता है। वो जमीन पीली थोड़ी ही है, लाल थोड़ी ही है, वो तो आपके चश्मे का कसूर है क्या आपको ऐसा दिखाई दे रहा है। हमने गुनाहों का ऐसा पर्दा अपने आगे लगा लिया है कि इमाम दिखाई नहीं दे रहे, और फिर झूठे दावे हैं। लिहाजा है और है असकार जिसकी वजह से इमाम से मुलाकात हो जाती है, इनकार नहीं, मुलाकातें हुई हैं, असल मुलाकात से इनकार नहीं है, बहुत सारों से इमाम की मुलाकात हुई है। और जब इमाम जहूर करेंगे, तशरीफ लाएंगे तो यही रिवायतें कहती है, हरे के करे हमने इनको तो फला जगह देखा था, ये तो हमारा फला वक्त पर काम आए थे, ये तो हमारी फला जगह पर मदद करने के लिए आए थे, ये हर जगह ये बयान करना कि ये आए थे, ये मदद करने के लिए आए थे, ये फला जगह पर हमारी मदद के लिए आए थे, ये इस बात की दलील है कि इमाम अलैहिस्सलाम हर वक्त मौजूद है हमारे साथ, हम नहीं चाहते। हम अगर चाहते होते, वक्त गुजर गया, बातें बहुत हैं, बस इसी पर बात तमाम किए देता हूं। हम अगर चाहते तो दुआए मुतबा का ये जुमला हमें तड़पाने के लिए काफी होता कि अजीजुन अलैया अन अरल खल्क वला तुरा। मौला हमारे लिए सख्त है कि हम सारी दुनिया को देख रहे हैं, आपको नहीं देख पा रहे। ये जुमला लफ्ज नहीं है, ये जुमला कैफियत है। ये कैफियत पैदा कीजिए। मैं आपको सारी बात नहीं कहता हूं, सारी बातें दूसरों को कहने के लिए नहीं होती है, खुद अपने लिए सारी बातें। आप ही ना समझिएगा कि मिंबर पर आए सारी बातें दूर नहीं, कुछ अपने लिए भी होती है। जिक्र है, ये यादावरी है, शायद इससे मेरा जमीर बेदार हो। कितना याद करते हैं, हमारी कितनी जिम्मेदारी है, हमने क्या अदा किया उस दस्तरखान खास पर, नमक खा के हमने क्या किया उस इमाम के लिए। इमाम हमेशा हमें याद रखता है, वो माँ समझ सकती है जिसका जवानलाल दुनिया से गुजर गया हो और उसी सिनोसाल के बच्चों को देख रही हो, वो कहेगी अजीजुन अलैया अन अरल खल्क वला तुरा। ये जुमला ज़हराए मर्ज़िया के मुंह से अच्छा लगता है, ये जुमला रबाब के मुंह से अच्छा लगता है, अजीजुन अलैया अन अरल खल्क वला तुरा, कि सबको देख रहा हूं, सबको देख रही हूं लेकिन तुम्हें नहीं देख पा रही हूं, क्या मसला है। खुदा से दुआ करो कि तुम्हारा जहूर करीब हो जाए, खुदा से दुआ करो कि तुम जल्दी आ जाओ ताकि आंखें हमारी भी नूरानी हो जाए। हम क्या वास्ता दें, हमारे पास तो कुछ भी नहीं है। जिनके पास नमाजें हैं वो अपनी नमाजों का वास्ता देके कहते हैं कि मौला आ जाइए। जिनकी औरात व असरार व शुक्र व नेमतें हैं जो अल्लाह यतवाने हैं वो उसका वास्ता दे के कहते हैं आप आजी हमारे पास तो कुछ भी नहीं है, हम तो कहीं दामा है, हमें तो ना अपनी नमाज पर भरोसा है, ना अपने रोजे पर भरोसा है, ना अपनी इबादतों पर भरोसा है, हमें तो किसी चीज़ पर भरोसा नहीं है, हम किस चीज़ का वास्ता दें। हमें एक चीज़ का वास्ता देते मौला हमारे पास कुछ भी नहीं है, जिसका वास्ता दे के कहें कि खुदाया इन चीज़ों का वास्ता अपने वली असर को भेज दे। हमारे पास तो फकत वास्ते के लिए ज़ैनब कुबरा के परेशान बाल हैं, हमारे पास तो वास्ते के लिए अली अकबर का छन्नी सीना है, हमारे पास वास्ते के लिए सकीना का नीलगू तमाचा चेहरा है, हमारे पास वास्ते के लिए जहराए मर्जिया का नीलगू चेहरा है, हमारे पास वास्ते के लिए बीबी दो आलम का शिकस्ता पहलू है। हमें कुछ हमारे पास कुछ नहीं है, बेदना है। ए वारिस खून हुसैन, ए वारिस खून जहरा, ए वारिस खून अइम्मे अथार, हमारे पास कुछ भी नहीं है। अजान का वक्त हो गया, मगरिब का वक्त हो गया, दुआएं कबूल हैं अजान के वक्त, हम कुछ नहीं कहते, हमारी जबान में ताकत नहीं, बस इतना जानते हैं जब सब मिलकर बाबा दे बलद आमीन कहते हैं तो तू दुआ कबूल करता है। हम ये भी जानते हैं कि तू जिनको मेहमान बुलाया है तूने, तेरी मेहमान नवाजी का तकाजा ये है कि कभी भी बुलाने वाले को खाली हाथ नहीं लौटाता। मेरे अल्लाह हुसैन इब्ने अली के उस सजदे का वास्ता कि जहाँ माँ तड़प तड़प के कह रही थी, जहाँ माँ तड़प तड़प के कह रही थी शिमर मैंने चकियाँ पीस पीस के पाला है, जहाँ माँ बहन तड़प तड़प के कह रही थी यबना सादिन अतुक्तलो अबू अब्दुल्लाह वानता तंजुर, साथ के बच्चे मेरा माँ जाया मारा जा रहा है, तो खड़ा देख रहा है मालिक तुझे उस ज़ैनुल एबा का वास्ता है कि जब नोगे नैदा पर अपने बाबा के सर को देखा तो एक बार चेहरे का रंग मुतगैर हो गया। या बकियत अल मादी ज़ैनब कुबरा ने कहा मेरे लाल सैयद सज्जाद तुम्हारे चेहरे का रंग क्यों मुतगैर है? आवाज दी तुम्हें अम्मा इन लोगों ने अपने कुश्ताए नजीस को दफन कर दिया है। ज़ैनब कुबरा ने जब सैयद सज्जाद की यह हालत देखी कुछ समझ में ना आया क्या करे, इमामत की हिफाजत कैसे करे। मक्तल कहता है यकायक ज़ैनब ने अपने आप को ऊंट की बरैना पुष्ट जमीन करबल पर गिराया और हुसैन की लाश पर से मुल को लगाया। भैया हुसैन
سيعلم الذين ظلموا أي منقلب ينقلبون إنا لله
پڑھنے والے ہم میں جذبہ عمل کی توفیق عطا فرمائے، امام زمانہ کے ظہور میں تعجیل فرمائے، ہم گناہگاروں کو ان کے ناصروں میں شمار فرمائے، ہمیں امام زمانہ کے ظہور کے صدقے میں اسی سال اور ہمیشہ زندگی بھر حج بیت اللہ سے مشرف فرما دے، اور حج بیت اللہ کے موقع پر امام زمانہ کے دیدار سے مشرف فرما دے، ہماری آنکھوں کو نورانی بنا دے تاکہ امام زمانہ کا دیدار کر سکیں، ہمیں ویسا بنا دے جیسا تو چاہتا ہے، ان برائیوں سے دور رکھ جن برائیوں سے تو دور رکھنا چاہتا ہے۔ تمام مومن و مومنات حضن حاضرین کے مرحومین و مرحومات کی ایک مرتبہ سورہ حمد کی مرتبہ سورہ